الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق يرسل صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأما بنعمة ربك فحدث صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد المعظم الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله عليك وسلم. میرے دوستوں اور بزرگوں، میرے سوال کا آپ جواب دیجیے، کوئی اچھی چیز ہو یا اچھا آدمی ہو، اس کی تعریف توصیف اور اس کی خوبی بیان کرنا جائز ہے کہ نہ جائز؟ کامن سینس کی بات ہے، کوئی دھامڑ ہی ہوگا جو یہ کہے کہ اچھے کی اچھائی مت بیان کر۔ ہر اچھی چیز کی اچھائی بیان کی جاتی ہے، اور جب کسی اچھی چیز کو آدمی اپنا لے، اپنا بنا لے، تب تو اس کی اور زیادہ تعریف ہوگی۔ مثال کے طور پر یہ قلم ہے، قلم اچھا ہے، یہ لکھتا ہے، پڑھتا ہے، پیغام بھیجتا ہے، حساب کتاب کرتا ہے، یہ قلم بہرحال اچھا ہے۔ اب یہ دکان پر تھا، میں نے دیکھا، مجھے اچھا لگا، اب میں نے اس کو خرید لیا۔ اب خریدنے کے بعد جب تک دکان کے پاس، دکاندار کے پاس تھا، میں زیادہ تعریف نہیں کر رہا تھا، لیکن بولتا تھا کہ اچھا ہے۔ لیکن جب لے لیا، اب میں کہوں کیا اچھا لے لیا، دیکھو اس کا کلر کتنا اچھا ہے، اس میں جو رسل ہے اتنی رواں ہے جیسے پانی کہتے تو۔ پہلے صرف میں نے اچھا کہا تھا، اور لے لینے کے بعد اب اس کی ساری خوبیاں بیان کر رہا ہوں۔ اگر مولانا غلام محمد صاحب، مولانا غلام مصطفیٰ صاحب ہیں، اگر کالا نہیں ہونا چاہیے، اگر یہ وائٹ ہوتا تو اور اچھا ہے۔ میں کہوں مولانا یہ کالا میٹنگ کلر ہے، میں اب اس کی मौलाना की बात को रद्द करूं, नहीं, ये सफेद अगर होता बार बार हाथ लगने से इसमें दाग मालूम होता, काला है तो कुछ भी होगा साफ सुथरा ही नजर आएगा। अब मैं इसके काले होने की तारीफ करूं और इन्होंने काला होने को नापसंद किया, बात मेरी समझ में, ये पेन अच्छा है ये भी जानते हैं लेकिन इन्होंने इसको अपनाया नहीं। ये इनका अपनाने का मतलब ये इनका नहीं है, मैंने इसे अपनाया है बड़े प्यार से, खरीदा है मैंने। अब ये इसमें अगर कोई नक्स बयान करेंगे तो मेरी जिम्मेदारी है कि उस नक्स को मैं दूर करूं और इसकी तारीफ, ये तो होगा। जब तक एक अच्छी चीज को लोग अच्छा ही कहेंगे और जब उसको अपना बना लेंगे, अब ये मेरा है तो उसकी तारीफ के अंदर वो पूरी कोशिश करेंगे, इतना मुबालगा करेंगे कि सुनने वाला वाकई कहेगा कि ये चीज बहुत अच्छी है। मिसाल समझ गए, हर अच्छी चीज की तारीफ करना एक तो जायज है और वो आदमी जो उसको अपना ले उसकी कितनी तारीफ करे। मैंने एक पेन की मिसाल दी, एक कलम की मिसाल दी, अब आइए इस कायनात में सबसे अच्छा कौन, बोलो सबसे अच्छा, आदावर परमाते सबसे औला व आला हमारा नबी, सबसे बाला व आला हमारा नबी, सबसे आला बुलंद बाला हमारे मुस्तफा ने, हम तारीफ करें ना करें अल्लाह तारीफ कर रहा, अल्लाह ने उन्हें अपनाया है, अपना हबीब बनाया, उनके सर पर नबूवत और शफाअत का ताज रखा, अल्लाह अल्लाह ताला उनकी तारीफ करता, हमने अपनाया है, नबी को अपना माना, शबीय महसर माना, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जाने ईमान माना, मुस्तफा की जियारत को हम अपने दिलो दिमाग की जिला माना है, सरवरे कायनात के नाम को हमने शफाअत का जरिया माना है, हुजूर पर दुरूद पढ़ने को अल्लाह की रहमत को हुसूल का जरिया माना है, हमने नबी को माना है, हम तो उनको अच्छा कहते ही हैं और मानने के बाद तो इतना अच्छा कहते हैं कि इनसे अच्छा कोई नहीं है। अल्लाह की करता व कदम शान होंगे, इंसान नहीं इंसान वो इंसान है। और कुछ लोग ऐसे बोलते हैं नबी अच्छे हैं, समझे, अच्छे हैं तो कहने ही पड़ेगा वरना सब झूठे मारे, अच्छी चीज को तो अच्छा कहने ही पड़ेगा, ये नहीं कहते हैं कि हुजूर अच्छे नहीं है, उनको सब अच्छा मानते हैं, भावड़ा भी मानता है अच्छा, कादियानी भी अच्छा मानता है, राजी भी अच्छा मानता है, सब अच्छे मानते हैं, हत्या के हिंदू भी उनको अच्छा कहता है, अंग्रेज भी उनको अच्छा कहते हैं, लेकिन सिर्फ अच्छे को अच्छा कहना काम नहीं है। मेरी बात बहुत गहरी है, अच्छे को सिर्फ अच्छा कहने से काम नहीं चलेगा, उस अच्छे में अगर कोई नुक्ता रखे उस पर ऐब लगाए तो जिसने अपना लिया है वो उस नुक्ते को साफ करेगा, उसके ऐब बयान करने वाले को धंधा शिकन जवाब देगा, उसने जो ऐब निकाला है कहेगा ये ऐब है ही नहीं है इसमें, ले देख ले ये ऐसा है ये वैसा है बहुत अच्छा है, ये क्या है, अच्छे को अच्छा कहने से डिफरेंसेस नहीं होता, अच्छे में ऐब निकालने वाले का जवाब देना ये उस अच्छे को साथ लेकर समझा रहे। मैं भी कहता हम भी उर्दू को अच्छा मानते थे, अच्छा मानता है लेकिन कहता है उर्दू को ये नहीं मानता,
میں ایک مفتی کو بہت بڑا مفتی مانتا ہوں, مفتی اعظم مانتا ہوں.
بولے ان کو وضو کا یہ مسئلہ معلوم نہیں.
وہ بھی کہتا بہت بڑے مفتی تھے
لیکن ان کو یہ مسئلہ معلوم نہیں تھا.
تو جو ان کا مرید ہے اس میں جذبہ پیدا ہوگا. حضرت ہودے ان کو یہ مسئلہ نہیں معلوم تھا, سن ان کا فتاوی مستقبل ہے اس میں انہوں نے یہ مسئلہ لکھا ہے, یہ مسئلہ لکھا ہے, یہ مسئلہ لکھا ہے, یہ
تو بولتا نہیں معلوم تھا دیکھ پڑھ کے کیا لکھا ہے.
اسی طرح سے پتا چل جائے گا کہ یہ مفتی اعظم کے اور فلمیں بغض رکھتا ہے, اور میں جب اس کی سفاری کروں گا تو سننے والا کہہ دے گا یہ مفتی اعظم کا جیون بن.
سمجھ میں بات آئی؟
اسی طرح وہ حافظ کہتا ہے کہ حضور کو اس نے غیب نہیں کہا. بہت اچھے تھے, بہت انہوں نے لوگوں کو اچھائی کا پیغام دیا ہے, ایسا ہے ویسا ہے, خوب بیان کرتا ہے, لیکن کہتا ہے کہ ان کو غیب نہیں معلوم. تو اٹھا کر کے دیکھو اللہ فرماتا ہے وما ہوا الگ یہ قید بتانے میں میرے حبیب بخیل نہیں ہے, جو پوچھو تمہیں قید بتائیں گے. رب فرماتا ہے
یہی ہے میرے بڑھاپے.
ترجمہ یہ ہے کہ الفاظ کی شان نہیں ہے کہ وہ ہر کش و ناقص پر اپنا غیب ظاہر کرے. ہاں وہ اپنے پسندیدہ رسولوں کو چن لیتا ہے اور اپنا غیب انہیں بتا دیتا ہے. اس قسم کی 13 آیتیں قرآن مجید میں ہے. اور وہ آپ ہی کہتا ان کو یہ نہیں معلوم تھا, وہ نہیں معلوم تھا. وہ رب فرماتا ہے کہ علم کما لم تکن تعلم وکان امر اللہ علیک عظیما. اے نبی جو آپ نہیں جانتے تھے اللہ نے وہ سب بتا دیا.
ذرا
اللہ کے کلام کا تیور اور انداز تو دیکھیے. اللہ تعالیٰ فرماتا ہے جو آپ کو معلوم نہیں تھا وہ بتا دیا. اب وہاں بھی کہتا ہے یہ نہیں معلوم تھا, تو اللہ کا ارشاد ہے تو وہ بھی بتا دیا. اب بولے گا یہ نہیں معلوم تھا, تو اللہ فرمائے گا کہ جو نہیں معلوم تھا وہی تو بتایا. پھر کہے گا یہ نہیں معلوم تھا, پھر آیت کہے گا جو نہیں معلوم تھا وہی تو بتایا ہے. اب تو بولتا جا یہ نہیں معلوم تو قرآن بتا رہا, فرمائے گا وہی تو بتایا. پھر بول کے نہیں معلوم تو قرآن فرمائے گا وہی تو بتایا ہے. وہ السمت معلوم سکن تالم جو آپ کو نہیں معلوم تھا وہ کیا بتا.
خدا کی قسم یہ آیت اگر وہ سمجھ جائے گا وہاں بھی تو کبھی وہاں بھی نہیں.
لیکن اللہ تعالیٰ ان کو سمجھ ہی نہیں دیتا, اس لیے قرآن فرماتا ذلک بأنہم آمنوا ثم کفروا فطبع علی قلوبہم فہم لا یفقہون. یہ ایسا کیوں ہوا؟ اللہ تعالیٰ ان کی سمجھ کیوں چھین لیتا ہے بلا وجہ نہیں چھینتا. اس کا بیان فرما رہا ہے کہ ذالک بأنہم, یہ بے جو ہے سبب کے لیے,
دو امریکہ
بے سببیہ ہے, علت ہے. اللہ تعالیٰ فرماتا ذالک بأنہم آمنوا, یہ اس سبب سے ہے, اس لیے ہے, اس کی وجہ اور کارن یہ ہے کہ یہ پہلے ایماندار, اور ایمان لانے کے بعد پھر کفر کیا. یہ نہیں فرمایا کہ بت پوجا ہے, شرک کیا ہے, بلکہ نبی کی توہین کر کے انہوں نے کفر کا راستہ اختیار کیا. پہلے تو ایمان لائے, پھر نبی کی توہین کر کے کافر ہوئے. فقوم الا قلوب ہوں گا یا پہنچ, تو اللہ نے ان کے دل پر ٹھپکا مار دیا, مہر لگا دی,
अब ये लाख समझाओगे समझेंगे नहीं अल्लाह, इनकी समझ और मत क्यों मारी गई, इसलिए कि ये ईमान के बाद उन्होंने नबी की बेअदबी करके कुफ्र किया है। अब इन्हें कितना भी समझाओ के कुरान लाला करके बताओ, देखो ये हुजूर के लिए लैब लिखा है, ये हुजूर की अजमत है, ये पूछ देंगे तब मानेंगे। अगर हम बता रहे हैं तो मान, बोलेंगे हम अपने मौलाना से पूछेंगे, जाएंगे शैतान से पूछने के, शैतान कभी सही बात बताएगा। अरे उनसे पूछो जिसने नबी का की नबी की मोहब्बत का चिराग अपने दिल में जला कर एलान कर दिया है कि नहर में विश्व उसे शहकता लेके चले, अंधेरी रात सुनी थी चिराग लेके चला। उससे पूछो, बोले वो तो है नहीं, कैसे पूछे ईमान से पूछो, है ना। किताब ऐसी चीज है कि पढ़ोगे तो जिसमें लिखी है गोया तुम उससे गुफ्तगू कर रहे हो, इसीलिए तिलावत कुरान मजीद करने वाले को ये फरमाया गया है जो कुरान की तिलावत करता है वो ऐसे ही है जो अल्लाह से हम कलाम हो रहा है। तो किताब पढ़ लो पता चल जाएगा कि इस्लाम किसे कहते हैं। हुजूर अच्छे हैं और अच्छे लोगों ने उन्हें अच्छा कहा, और हुजूर को अच्छे लोगों ने तो कहा ही है, रब्बुल आलमीन ने उन्हें अच्छा कहा, वैसा अच्छा कहा कि तद जाकुम मिन अल्लाह नूर, तुम्हारे पास अल्लाह की तरफ से नूर है। तो हुजूर अकरम अच्छे हैं, इसमें किसी को कोई शुबा है, और अच्छे की तारीफ करना हर शरीफ आदमी का सेवा है। और रब ने फरमाया है वह अम्मा बिन्नते रब्बे का फहद्दिस, अपने रब के ही नेमत का चर्चा करो। अल्लाह की हर नेमत अच्छी है, सूरज अल्लाह की नेमत है, पानी अल्लाह की नेमत है, दूध अल्लाह की नेमत है, शहद अल्लाह की नेमत है, अब्बा अल्लाह की नेमत है, बेटा अल्लाह की नेमत है, भाई अल्लाह की नेमत है, माँ अल्लाह की नेमत है, अरे तुम्हारी आँख अल्लाह की नेमत है, तुम्हारा कान अल्लाह की नेमत है, तुम्हारी जान अल्लाह की नेमत है, ये घर अल्लाह की नेमत है, बोलो है कि नहीं नेमत। हर चीज अल्लाह की नेमत है। अब किसी नेमत को तुम मकसूद मत करो कि इसी नेमत का जिक्र करें, बल्कि अल्लाह ताला फरमाता है अल्लाह की तमाम नेमतों का चर्चा करो, खूब बयान करो, तज़किरा करो। अल्लाह की नेमत का बयान करना कुरान का हुक्म है, और ये इबादत और सवाब, ये ध्यान में एक बात रखना। अल्लाह की नेमत का जिक्र करो अल्लाह की नेमत की हैसियत से, जैसे सूरज को अल्लाह ने बार बार कुरान में अपनी नेमत बताया है। सूरह रहमान उठाकर देखो, सूरह शम्स उठाकर देखो, कहाँ कहाँ सूरज के बारे में बताया है अल्लाह की नेमत है। चांद को अल्लाह ने अपनी नेमत बयान किया। अगर कोई साहब अपनी तकरीर में लोगों को जमा करके उनवान दे दें कि अल्लाह की नेमत सूरज है, आज इसके बारे में बयान होगा, अब लोग जमा हो जाएं और एक मुकर्रर कहे कि अल्लाह ताला ने सूरज को कैसा बाकमाल बनाया है, जब अंधेरा होता है और सूरज निकलता है तो अंधेरा दूर हो जाता है, रात गायब होती है दिन निकल जाता है, और कुरान फरमाता है जब दिन निकलता है तो कारोबार चलने लगता है, दुकान बंद होती है तो दुकान खुल जाती है, रोजी रुकी हुई होती है सूरज निकलता है तो रोजी चालू हो जाती है, ड्यूटी बंद होती है सूरज निकलता है तो ड्यूटी चालू हो जाती है, पढ़ना बंद होता है ड्यूटी जब सूरज निकलता है पढ़ना शुरू हो जाता है, स्कूल बंद होता है सूरज निकलता है स्कूल शुरू हो जाता है, होता है
ساری دنیا میں چہل پہل کرتی ہے یہ سورج کی ایک فضیلت اور سورج نکلتا ہے تو تمہاری کھیتیاں پکتی ہیں جہاں کھیت ہو اور وہیں پر درخت اور جھاڑ ہو تو پورا کھیت ہرا بھرا ہوگا لیکن جو جھاڑ کے نیچے بیج ڈالا جاتا ہے وہ اتنا نہیں بڑھتا ہے اس میں دانے بھی چھوٹے چھوٹے آتے ہیں وہ بھی چھوٹا چھوٹا رہتا ہے سائے میں یہ ہمارے لگائے ہوئے پودے وہ بے جان بن جاتے ہیں ان کا کٹبل نکل جاتا ہے اور جن پودوں پر دھوپ پڑتی ہے نیچے سے پانی اوپر سے دھوپ وہ تو کٹبل والے ہوتے ہیں پھل بھی آتا ہے پھول بھی آتا ہے اور سائے میں جو رہتے ہیں ان کے اندر وہ کمال بھی پیدا ہوتا تو سورج صرف روشنی نہیں دیتا ہے ہمارا اناج بھی پکاتا ہے. ابھی اس کی تفصیل بیان کروں قرآن کی روشنی میں تو سورج کی فضیلت سمجھ میں آئے گی. اسی طرح سورج بڑھاتا ہے نمو پیدا کرتا ہے اور چاند اس لیے اللہ نے اگایا ہے نکالا ہے کہ چاند کے ذریعے بیجوں میں رس پیدا ہوتا ہے جو بے رس ہوتے ہیں وہ رس والے بن جاتے ہیں. چاند رس پیدا کرتا ہے اور سورج میں بڑھا بڑھا کر تندرست کرتا ہے. چاند اپنا کام کرتا ہے سورج اپنا کام کرتا ہے. اگر ہم اللہ کی یہ نعمت اور اس کی خوبیاں اس کی تعریف بیان کریں یقیناً بعض نعمت رب کا فحدث کے مطابق ہے اور اس میں سننے والے کو بھی ثواب بیان کرنے والوں کو بھی ثواب. اسی طرح دنیا کی ہر چیز کو آپ لے لیجیے تعریف نہیں ہے ورنہ ایک ایک آیت پڑھ کے میں بتاتا. اب آئیے سورج اندھیرے کو روشن کرتا ہے سورج پودوں کو اگاتا ہے سورج پھلوں کو بڑھاتا ہے چاند اس میں رس پیدا کرتا ہے. یہ اس کی فضیلت قرآن کی روشنی میں میں نے بیان کی ہے اور یہ بیان اللہ کو پسندیدہ ہے. رب فرماتا ہے کہ اپنے رب کی نعمتوں کو بیان کرو اس کا چرچا کرو. اب چاہے آپ ایک آدمی کو پکڑ کر یہ چرچا کریں چاہے مجمع میں یہ بیان کریں کسی وحابی نے آج تک اس قسم کے بیان کو بدعت اور ناجائز نہیں کہا اور کہہ بھی نہیں سکتا. تو میں عرض کرنا چاہتا ہوں کہ اللہ کی سب سے بڑی نعمت حضور کی ذات ہے. ابھی آپ نے کہا سب سے بڑی نعمت تو اگر ہم سب سے بڑا مجمع کر کے اس نعمت کا ذکر کریں سورج کا ہم ذکر کریں تو جائز ہے چاند کا بیان کریں تو جائز ہے تمہاری اما کا ذکر کریں تو جائز ہے تمہارے ابا کی تعریف کریں تو جائز ہے تمہارے کاروبار کا ذکر کریں تو جائز ہے بلڈنگ بنایا کیا خود سے کلاب میں بنایا چوک بازار میں تو جائز ہے تمہاری مسجد بنی تو جائز ہے سب تعریف کرے تو کوئی ناجائز نہیں کرے اور حضور کی تعریف کرے عزت ارے تیری عزت پر لانا ساری اللہ کی نعمتوں کی تعریف کرو تمہاری بنائی ہوئی چیزوں کی تعریف کرو تو خوش ہوتے ہو. گھر میں گئے ارے کیا چوپڑ لگایا پھیر رہا کیا جھومر لگایا ہے کیا فانوس بنایا ہے وہ دیکھو کیا کھلتا ہے ہلو ہلو مسکرا بڑی محنت سے بنایا ہاں بہت پیسے لگا ارے ہاں ایک لاکھ روپیہ لگا دیا ارے ہاں ہاں یہ نہیں کہتا ہے یہ کیا چیز ہے اس کی تعریف مت کرنا ہے کوئی مسئلہ تمہارے گھومر کی تعریف بہت اچھی لگ رہی ہے تمہاری بلڈنگ کی تعریف اچھی لگ رہی ہے تمہارا ہینڈ بینڈ بیٹا آیا مولانا نے اٹھا کر چون لیا کہ اچھا لڑکا ہے حالانکہ ہے تارا تب بھی خوش ہوتا ہے میری اولاد کی تعریف ہوئی اس لیے کہ وہ اولاد ہر بات کی نعمت سمجھ گیا اس لیے اس کی تعریف جو بھی کرے گا تو اس کو لوگ اچھا ہی کہیں گے. ارے میں کہتا ہوں کہ تمہاری اولاد کی تعریف کی تو باپ خوش ہو جائے तुम्हारे भाई की तारीफ करे तो भाई खुश हो जाए, बिल्डिंग की तारीफ करे तो तुम्हारा बिल्डिंग बनाने वाला खुश हो जाए। अब मैं पूछता हूँ कि जात के सस्ते में दुनिया बनी, उस नबी की अगर तारीफ करो तो बनाने वाला खुश हो जाए। तुम बिल्डिंग बनाते हो तुम्हारी बिल्डिंग की तारीफ करो तो बनाने वाला कोई होता है मुस्कुराता है खड़ा खड़ा, वाह वाह क्या मेरी तारीफ हो रही है, बोले न बोले। जो बिल्डिंग बनाने वाला खुश होता है जब बिल्डिंग की तारीफ से, तो नबी को अजमत देने वाला खुदा क्यों नहीं राजी होगा? अरे जब वो सब खुश हो जाए तो हमारा बेरा अल्लाह को खुश करने का बेहतरीन जरिया है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तारीफ की जाए, और उनकी तारीफ करोगे यकीनन अल्लाह खुश हो। दूसरे की तारीफ करो खुश हो न हो, लेकिन नबी की तारीफ से तो रब खुशी होता है, इसलिए कि रब उन्हें हमेशा राजी रखता है। जो इनसे राजी होता है अल्लाह उससे राजी हो जाता है। मेरे दोस्तों, इसलिए हम मीलाद मनाते हैं नबी के अजमत, उनके मीलाद, उनके औसाफ का चर्चा करते हैं। और जब फरमाता है वह हम माने नमत रब का फहज, अपने रब की नेमत का क्यों चर्चा करो? हम जब चर्चा करते हैं और लोग जमा होते हैं उनके भी आ जाते हैं, अपने तो आते ही हैं, तो उन्होंने मानी विचार किया बेचारे चुपचाप हो गए। हर साल 8 रोज 9 रोज वो भी चर्चा करते हैं ताकि लोग रुकें, लेकिन अल्हम्दुलिल्लाह ये मुसलमान रुकने वाला नहीं है, ये नबी का चाहने वाला है। वो लोगों को रोके उनकी हमको जरूरत भी नहीं है। नहीं बकरियों में अगर कुत्ता घुस जाए बड़ी परेशानी, उसको डंडे मारकर बिठा, बकरी पाक है कुत्ते का क्या दिख रहा है सारी। हलाल में हराम से आने का घुसने का नहीं आए, यही हमारे लिए अच्छा है कि जहाँ सिर्फ पाक होते हैं तो हम तीन रहमत होती है, और कुछ पाक आ जाते हैं तो रहमत मिल नहीं जाती। इसलिए हम तो चाहते हैं सिर्फ सुन्नी हमारे मिलाद के जलसे में रहे, यही सबसे अच्छा और सबसे बढ़िया मामला है। परवरदिगार जाए आलम इस मजमे में रहमतें नाजिल फरमाए, और फरमा रहा है, हम देख रहे हैं जनता की रहमत नाजिल हो रही है। और किसके लिए हम यहाँ जमा हुए हैं? ईद मिलादुल नबी मनाने के लिए, और ईद मिलादुल नबी के सत्ते में मरहूम को इशारे समाप्त करें। इशारे समाप्त के बारे में ये हमसे बड़े बड़े आलिम लोग हैं, उसने हसी सबको नहीं मालूम, हम तो बहुत छोटा मोटा मामला आवामी जिंदगी के लिए बोल देते हैं। ईसाल के माने मालूम है? पहुंचाना। ये चीज यहां नहीं है और मैंने यहां तक पहुंचा दिया, इसका नाम है ईसाल। अंग्रेजी में उसको कहते हैं ट्रांसफर। मौलाना यहां सूरत में है और मैं नागपुर, मुझे 1000 रुपया इनके यहाँ पहुंचाना है, तो कुछ सिस्टम होगा पहुंचाने का कि नहीं होगा? बगैर सिस्टम मैं वहां से कहूँ कि मौलाना ये 1000 रुपया ले लो, और ये यहाँ से कहेंगे दे दो, ये होगा फिर पहुंचेगा? ये ऐसा नहीं होता है। ये तो वलियों के यहाँ का मामला है कि हजारों मील पर बैठे हुए वो ट्रांसफर करते हैं, ले तो कहते ये दे, हाथ दिखता नहीं है ट्रांसफर हो जाता है, ये हमारे बलियों का मामला है। लेकिन ये इशारे सवाब हम करते हैं, यानी सवाब कहते हैं उजरत को, बदले को, एवज को। आप कोई काम करें और आपका खेत कुछ दे, आप उसको क्या कहते हैं? तनख्वाह, हमारा मेहनताना। हम मेहनताना पाते हैं वो, अब वो रकम हमारी होती है कि अब हमको अपने कमाई की चीज जिसके हम मालिक हैं, शरीयत ने हमको ये इजाजत दी है कि
کہ تم اپنے اختیار سے جس کو چاہو بھیج دو. انوار رضا کو بھیجنا وہاں بھیج دو, مولانا کو بھیجنا مولانا کو بھیج دو, مجھے بھیجنا ہے مجھے بھیج دو, لیکن اپنی چیز کو دوسرے کے لیے ٹرانسفر کر سکتے ہیں. ٹرانسفر کو حساب کہتے ہیں, اور جو کمائی ہوئی ہے اس کو عربی میں ثواب کہتے ہیں. سمجھ گئے آپ؟ قرآن آپ پڑھتے ہیں, یہ محنت کس کی؟ آپ کی ہے. اور اس کا بدلہ دینے والا اللہ تعالیٰ ہے, یہاں سیٹ نہیں ہے. اللہ تعالیٰ بدلہ دیتا ہے. ایک پارا پڑھا تو ایک پارے کا, ایک میلاد کا جلسہ دیا تو اس کا, اور ایک دس مرتبہ درود پاک پڑھا اس کا, سب ثواب بدلہ دیتا چلا جاتا ہے اللہ تعالیٰ. اور جتنے کام ہم نے کیے ہیں اس کے ثواب کو اللہ نے ہمارے حوالے کر دیا ہے. اب ہم اس ثواب کے حقدار ہیں, مالک ہو گئے. اب جب ہم مالک ہیں تو ہم کو یہ حق ہے کہ اپنے ثواب کو کسی کے پاس بھیج بھی سکتے ہیں. یہ بھی قرآن اور حدیث نے ہم کو بتایا ہے, ثواب کے مالک تم, اور تم کو اب حق ہے کہ تم اپنا ثواب کسی کو بھیج دو. اب ہم بھیجیں گے کیسے؟ ہے طاقت اپنے ثواب کو بھیجنا؟ نہیں. تو اس کے لیے جس طرح تم اپنا پیسہ ناگپور بھیجنا ہے, بمبئی بھیجنا ہے, تو گورنمنٹ کا سہارا لینا پڑتا, ٹرانسفر کرنا پڑتا ہے, بینک میں جانیے, بینک اکاؤنٹ دے دیجیے, رقم دے دیجیے, اور اس نے فوراً کہہ دیا کہ لکھ مارا 1000 روپیہ فلانا بینک, اور اس کا بینک اکاؤنٹ نمبر یہ سب اس نے کمپیوٹر میں ڈال دیا. آپ کی رقم 1000 10000 1 لاکھ کاؤنٹر پر رکھی ہے, اور اس نے یوں کلک کیا, آپ کو میسج آ گیا, موبائل بولنے لگا, ٹن 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 ٹن, دیکھا ہاں مل گیا مل گیا, پیسہ یہی ہے, اور سوچا پیسہ مل گیا. ٹرانسفر ہوتا ہے کسی کو کہتے ہیں منی ٹرانسفر, پیسہ یہاں, اور وہ بولتا ہے تمہارا موبائل بتاتا مل گیا مل گیا. بےچارا مطمئن ہو گیا جو میں نے بھیجا بینک میں اس کو ٹرانسفر کر دیا, اور میرے ابا میرے بھائی کو وہ پیسہ مل گیا, چلا آیا, اسے اطمینان اطمینان سے سو گیا کہ میرے ابا کو وہ مل گیا. فون بھی کرتا ہے, ابا مل گیا پیسہ, ہاں بیٹا مل گیا, 2:03 پر مل گیا ہے, 2:03 پر بھیجا فوراً مل گیا پیسہ. اسی کا نام ہے منی ٹرانسفر. یہ بینک سسٹم نے تمہارے پیسے کو بھیجنے کا انداز بتا دیا ہے. اے لوگوں, یہ تو اب سسٹم نکلا ہے. مصطفیٰ نے تو پہلے یہ سسٹم بنا دیا ہے کہ اپنے سماج کو کیسے ٹرانسفر کر سکتے. حضرت عیسیٰ رضی اللہ تعالیٰ عنہ کی ماں کا انتقال ہوا, یہ بے چین ہو گئے کہ میں گھر پر نہیں تھا, اما کا انتقال ہو گیا, اب میں اپنی والدہ کی خدمت کیسے کروں؟ حضور کی خدمت میں آئے یا رسول اللہ صلی اللہ علیہ وسلم, میری ماں کا انتقال ہو گیا ہے, میں اپنی ماں کی قبر میں کیسے خدمت کر سکتا ہوں, کر سکتا ہوں یا نہیں؟ حضور فرماتے کر سکتے. حضرت ساتھ فرماتا کرتے ہیں کیسے؟ حضور نے فرمایا کہ ان کے لیے پانی کا سستا کر دو. اس زمانے میں پانی بہت کم مدینے میں تھا, مالدار آدمی تھے, فوراً ایک کنواں کھلوایا, کھلوانے کے بعد کنویں کے پاس کھڑے ہو کر کہا اللہم ہاذی لہم نساء, اے اللہ یہ کنواں میری ماں کو. اب بتاؤ انہوں نے کہا یہ کنواں میری ماں کو, تو کیا وہ کنواں سڑک کے قبر میں چلا گیا؟ کیا ہوا؟ ارے اب تک وہ کنواں ہے شکیفہ بنی صاحبہ, اب تک وہاں سے سڑکا نہیں, کہیں گیا نہیں. نبی نے سسٹم بتا دیا, کنواں یہی ہے, پھر وہ کنواں قبر میں کیسے پہنچے گا؟ اس کنویں کا بدلہ وہاں پہنچے گا, جو اس کا پانی پیے گا اللہ اس کا جو ثواب عطا فرمائے گا, سات کو اس کی ماں کو وہ ثواب پہنچے گا. اسی کا نام ہے عیسیٰ.
रुपया बैंक में है वहां कैसे पहुंचा?
अरे नहीं तो समझ लो, देश का सिस्टम मानता है वहां की, सभी का सिस्टम नहीं मानता।
ये नया पैदा हुआ सिस्टम सब मानते हैं, मुस्तफा ने पहले ये सिस्टम बना दिया। तुम मनी ट्रांसफर करते हो, मुस्तफा सवाल ट्रांसफर करने का सिस्टम बताते हैं। ये हम मरहूम नजमुद्दीन के कब्र में हम ये मजलिस को नहीं घुसाएंगे, मौलाना सरफराज की आवाज नहीं जाएगा। ये कितना मौलाना गुलाम मुस्तफा, गुलाम मोहम्मद और हमारे इस्माइल भाई वगैरह ने जो एक सिस्टम बनाया है, आप सुन रहे हैं, मैं बयान कर रहा हूँ, लोग नाच कर रहे हैं, किरात हो रही है, अल्लाह इन सब का सवाब हमको और आपको देगा। और हम इस नीयत के बैठे हैं कि आखिर में हम अल्लाह ताला से अर्ज करेंगे, मौला इसको ट्रांसफर कर दे। जैसे आप बैंक वालों से कहते हैं इसको भेज दे, आप नहीं भेज दे, वो बैंक वाले का सिस्टम है, वो भेजता है, हम नहीं भेज सकते, हमारा सब भेजता है। इन अल्लाह बेशक अल्लाह हर चीज पर सतर्क रखता है। अल्लाह ताला मरहूम नजमुद्दीन की रूह को अपने जवारे रहमत ने आखिरत की शहादतों बरकतों से नवाज कर उसे करवट करवट कब्र में चैन नसीब फरमाए, और उसके बच्चे, उसकी अहलिया, उसके भाइयों और उसके माँ को अल्लाह ताला कब्र जमील और अजर जमील अता फरमाए। ऐ सुन्नियों, मनी ट्रांसफर तो सब करते हैं, लेकिन मुस्तफा का सिस्टम है, तुम सवाब ट्रांसफर किया करो। हुजूर फरमाते हैं जब कोई भाई दोस्त कोई भी अपने मरहूम को सवाब भेजता है तो कुरान मजीद का जो पढ़ना है वो उसके पास रहता है, उसका बदला जो होता है वहां पहुंचता है। तो फरिश्ते क्या करते हैं, वो जन्नत के एक कीमती कष्ट में उसके सवाब को संवार करके रखते हैं और उस पर जन्नत का गिलाफ रख करके कब्र में पहुंचते हैं कि ये कुरान मजीद का सवाब तुम्हारे भाई ने भेजा है, ये तुम्हारे बच्चे ने भेजा है, ये तुम्हारे दोस्त ने भेजा है। तो वो मुर्दा खुश हो जाता है, अरे मरने वाले को तिनके तिनके का सहारा रह जाएगा, कब्र में कोई नहीं पूछता, यही ट्रांसफर तुम्हारा उसके दिल को खुश कर देता है, वो लेकर खुश होता है और फिर वो अपने हाथ का देता है मौला भेजने वाले को खुशहाल कर। और ये भी उसके साथ एक रिवायत में आया है कि जिसके मुर्दे ऐसे ही मुंह ताकते रहते हैं, कुछ नहीं जाता है, ये मुर्दा उन पर फख्र मुबाहत करता है, देख तेरे भाई ने भेजा है, और ये भी तो वही दफन होते हैं ना। जब देखता यार बिरयानी का सवाल आ गया है, मिलाद का सवाल आ गया, और वहां से तू उठ करके अपने घर आएगा नहीं कि भैया तुम भी ऐसा करो, तुम मेरे नाम सवाल भेजा करो, खाली देखकर टूटता है, और जिसको जवाब पहुंचता है वो खुश हो जाता है। हम अपने मरने वालों को कब्र में भी खुशी का इंतजाम करते हैं, और जो यहाँ भी कूढ़ रहे हैं वहां भी कूढ़ेंगे और जहन्नम में भी कूढ़ेंगे, उनको कुछ नहीं मिलेगा, छोड़ो उनका नाम, अपने माँ बाप को खुश करो, भाइयों को खुश करो। अल्लाह ताला मरहूम के कब्र को रहमत और नूर से भर दे।